नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, साथमा हुनुहुन्छ प्राविधिक मित्र प्रज्वल खड्का। आदरणीय श्रोता, संघमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशमा समेत परेको छ। संघीय सरकारमा दलहरूबीच सरकारमा सहभागिताको विषयमा सहमति भएसँगै प्रदेशमा पनि कुन दलले कति मन्त्रालयका साथ सरकारमा सहभागिता जनाउने भन्ने विषयमा छलफल भइरहेको छ। यद्यपि प्रदेशको सरकार कोशी, लुम्बिनी र कर्णालीमा नेकपा एमाले तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने सहमति यसअघि नै भएको बताइएको छ। यस्तो अवस्थामा अहिलेको सरकार गठनको विषयमा विभिन्न कुराहरू उठिरहेका छन्। कसैले ठूला दलहरू सम्मिलित सरकार बन्दाखेरि त्यसमा सुशासनको पाटो कमजोर हुन्छ भन्ने कुराहरू उठाइरहेका छन् भने कसैले यसको स्थायित्व, यसको भविष्यमाथि पनि विभिन्न किसिमका टीका टिप्पणीहरू गरिरहेका छन्। यस्तो अवस्थामा सरकारलाई सुशासनको पाटोमा अगाडि बढ़ाउनको लागि कसरी दलहरूले काम गर्छन्, त्यसमा राज्य व्यवस्था तथा सुशासन समितिले कसरी काम गर्छ भन्ने विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति मान्य रामहरि खतिवडाजी। सभाजी, स्वागत छ कार्यक्रममा।
भेरी भेरी गुड मर्निङ।
हजुर,
धन्यवाद।
हजुर, अब अहिले सरकार परिवर्तन भएसँगै, समीकरण परिवर्तन भएसँगै विभिन्न कुराहरू उठिरहेका छन्। खास गरेर प्रमुख ठूला दलहरू, प्रमुख दलहरू नै सरकारमा सहभागी भइसकेपछि विभिन्न किसिम नीति निर्माणका कुराहरूदेखि लिएर सुशासनको पाटो पनि कमजोर हुन्छ भन्ने विभिन्न किसिमका टिप्पणीहरू आइरहेका छन् संचार माध्यममा। यहाँले पनि सुन्नुभयो होला, के भन्नुहुन्छ?
झन डह्रो सरकार भयो भने सुशासन झन डह्रो हुँदैन। कमजोर सरकारले पो सुशासन गर्न सक्दैन त। कन्फिडेन्स साथ काम गर्ने वातावरण भयो भने राम्रो काम गर्न त कसैले रोक्दैन नि। जहिले पनि तानतुन गरेर बनाएको सरकारले स्थायित्व दिन सक्दैन र सुशासनका अनुभूति पनि दिन सक्दैन। अहिले सरकार वास्तवमा नेपालको राजनीतिमा हामीले संविधान जारी गरेपछि झन्डै दुई तिहाईको सरकार नेकपाको बनो, तर पनि हामीले पूर्णकाल त्यसलाई राम्ररी सरकार निर्माण मात्र गर्यौं, जनतालाई राहतको अनुभूति दिन सक्यौं न। फेरि चुनाव भइसकेपछि काङ्ग्रेस पहिलो पार्टी भयो, माओवादीसँग गठबन्धन गरेर हामी बन्यौं। हाम्रो नेतृत्वमा नभएर माओवादीको नेतृत्वमा 18 महिना शासन चल्यो। सधैँ तानतुन गर्ने, यता कुद्ने उता कुद्ने, भागुताको धार्नी नपुगे जस्तो हुने, अनि सबै पोलिटिकल पार्टीहरू आउने, साना च्याखे पार्टीहरू मात्रै रजाई गर्ने, मेन पार्टीहरू स्ट्रिममा बस्नुपर्ने, राजनीतिको अन्त्य गर्नुपर्ने जरुरी भयो। त्यसैले नेपाली काङ्ग्रेस र नेकपा एमालेका मिलेर, दुईटा पार्टी मिलेर देशमा सरकार निर्माण गर्नुपर्ने बाध्यता आयो। यसको मतलब सरकारलाई स्थिरता पनि दिने, जनतालाई कामका केही राहतका अनुभूति पनि दिने, लगानीको वातावरण नेपालमा छ भन्ने वातावरण सिर्जना गर्ने र आर्थिक रूपमा अलिकता विशृङ्खलता आइरहेको बेला एउटा यसलाई केही कुरा सम्बोधन गर्ने बाटोमा हामी जानुपर्छ भनेर नेकपा एमाले र हामी बिच एउटा सहमति भएर सरकार गठन गरेको छ। यसले सुशासन मात्र होइन, राजनीतिक स्थिरता मूलमा पनि जान्छ र सुशासनको अनुभूति पनि दिन्छ।
हजुर, यसले गर्दाखेरि बहुमतको आडमा नीतिगत भ्रष्टाचारहरू बढ्ने हुन् कि भन्ने आशंका छ नि।
तपाईँलाई एउटा कुरा अनुरोध गर्यौं, जनता के कुराबाट तिक्ततामा गएका छन्, हामीले के कुरा अहिलेसम्म डेलिभरी गर्न सक्यौं भन्ने हामीले हेर्नु पर्दछ। सरकार गठन गर्ने, आफ्ना मात्रै कुरा गर्ने हो भने सरकारमा रहनु नरहनुको केही औचित्य रहँदैन। हामीले जनतालाई पनि डेलिभरी केही कुराहरू दिन सक्नुपर्छ। केही कुरा राहतको अनुभूति सरकारमा जानेले मात्र होइन, गाउँमा दूर दराजमा बस्ने गरिबले, निमुखले पनि पाउनुपर्ने हुन्छ। साना तिना कामहरू जनताका पक्षमा गर्न सक्यो भने त्यो पोजिटिभ हुन्छ। अब सरकारमा बसेर आफ्नो फोटो राख्ने, कसैको मन्त्रीको, कसैको प्रधानमन्त्रीको फोटो राखेर मात्र जनताले त्यो कुराको अनुभूति गर्दैन भन्ने ज्ञान नेपाली काङ्ग्रेसलाई पनि छ, नेकपा एमालेलाई पनि छ। त्यसैले हामी अन्य कुरामा कोहीसँग केही कम्प्रोमाइज नगरिकन जनताका कुरामा सम्बोधन गर्ने अगाडि बढेका हौ। हामीलाई देखावटी केही प्रचार गर्नु छैन, केही हल्ला गर्नु छैन, केही हङ्गामा गर्नु छैन। हामीले काम गरेर देखाउने बेला आएको छ। हामीले अहिले कुनै पनि त्यस्ता स्ट्यान्डबाजीका कुराहरू नगरिकन जनताको पक्षमा काम गर्नका लागि, धेरै त्यसको परिणाम ढिला देखिएला, छिटा देखिएला त्यो अर्को पक्ष हो, तर हामी जनतालाई केही परिणाम आउने, परिणाममुखी कामको पक्षमा जान्छौँ। यसले गर्दाखेरि सुशासन कमजोर हुने होइन, भ्रष्टाचार बढ्ने होइन, भ्रष्टाचार निर्मूलका लागि हाम्रो पहल हुनेछ। अब ठुला पार्टीहरू मिल्दा पनि त्यही अवस्था सिर्जना हुने, मुलुक कहाँ जाने हो, मुलुक कुन अवस्थामा पुग्ने हो, त्यो चिन्ता हामीलाई पनि छ र त्यो अनुभूति हाम्रो नेतृत्वले पनि गरेको छ, चाहे केपी ओलीले होस् चाहे शेरबहादुर देउवाले होस्, त्यो नेतृत्वले अनुभूति गरेर नै अहिले दुईटा पार्टीको सरकार गठन भएको हो।
हजुर, यहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुहुन्छ, खास गरेर सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाबदेही बनाउने, त्यसका साथै अन्य विभिन्न किसिमका सरकारका कामहरूको अनुगमन मूल्याङ्कनका कुराहरू, आवश्यक निर्देशन दिने कुराहरू पनि राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने हुन्छ, यो दिशामा समितिले कसरी काम गर्दैछ?
हामीले मलाई म अब एक वर्ष भदौमा मात्र हुन्छ, हामीले केही कुराहरू राज्य व्यवस्थामा भइसकेपछि केही कुराहरू गर्यौं पनि, धेरै वर्षदेखि रोकिएको संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक हामीले सक्यौं, त्यो अहिले संसदबाट अनुमोदन भइसकेको छ, त्यसै गरी अध्ययन अनुगमन भन्ने एउटा विधेयक सक्यौं, त्यो सँगसँगै हामीले धेरै समय रहेको फास्ट ट्र्याकमा भएका समस्याहरू, नेपाल आर्मीले गरेका कामहरू, यसलाई सहजीकरण गर्न पहल गर्यौं, प्रधानमन्त्रीजीलाई दुई तीन पटक समितिमा बोलायौं, अहिले पनि प्रधानमन्त्रीजी यही समितिको सदस्य हुनुहुन्छ, गृहमन्त्रीजी समितिको सदस्य हुनुहुन्छ, रक्षा मन्त्रीजी हुनुहुन्छ, सामान्य प्रशासन मन्त्रीदेखि सम्पूर्ण सुशासनका लागि हामी सबैसँग समन्वय गरेर जान्छौं। हाम्रो चाहना देशमा कुनै पनि अप्ठ्यारा विशृङ्खलता विकृतिहरू आयो भने त्यसलाई अन्त्य गरौँ भन्ने हो, देशमा मौलाइरहेको अराजकता, अस्थिरता, असहिष्णुता, अभद्रताको अन्त्य होस् भन्ने हाम्रो चाहना हो। सरकारले काम गर्दा गर्दै कहिलेकाहीँ अलिकता मिस्टेक गर्यो भने त्यसलाई ल्याएर सच्याउने समिति मार्फत सच्याउनका लागि हामी पहल गर्छौँ र यो कुरा निरन्तर हिजोका दिनमा पनि थियो आज पनि छ। कुनै बेला एयरपोर्टमा कर्मचारीहरू र पुलिसहरू बीच इमिग्रेसनमा झगडा हुँदा त्यसलाई ल्याएर तुरन्त बाहिर जाने समस्याहरू समाधान गर्न पहल गर्यौँ। त्यति मात्र होइन, हामीले गृह प्रशासन र अन्य प्रशासनिक सेवा यन्त्रहरूप्रति नभएका कुराहरू, बदमासी भएका कुराहरूलाई निरन्तर तनाखको रूपमा गरेर हेऱ्यौँ, भोलि पनि हामी कुनै पनि कम्प्रोमाइज नगरिकन, चाहे सम्पत्ति शुद्धिकरणमा भएका हिजोका कमी कमजोरी हुन्, त्यसलाई सुधार लाने हुन्, चाहे राजस्व अनुसन्धानले गरेका हुन्, चाहे अरूले गरेका हुन्, हाम्रो धारणा केमा रहन्छ भने जनताले दुःख पाउने खालका कामहरू सरकारले पनि नगरोस् भनेर, चाहे अख्तियारका बारेमा हुन्, चाहे निर्वाचन प्रणाली र निर्वाचन आयोगले गर्न खोजेका कामका बारेमा हुन्, यसलाई केही अलिकता नयाँ बाटोमा नलगी हुँदैन भन्ने हाम्रो धारणा छ, हामी यही अनुसार काम गर्छौँ।
अब आफ्नै पार्टीको सरकारमा सहभागी भइसकेपछि त काम गर्न केही गाह्रो होला नि होइन?
होइन, पार्टी एक ठाउँमा हुन्छ, समिति अर्को ठाउँमा हुन्छ, सरकार अर्को ठाउँमा हुन्छ, पार्टीका मुद्दाहरू पार्टी मार्फत हामी उठाउँछौँ, सरकारले आफ्नो काम गर्छ, समितिले आफ्नो काम गर्छ, कुनै हुँदैन। गलत काम गर्यो भने हामी सरकारको बारेमा पनि नजिकबाट वाच डग भन्छौँ, हामी तेरो र मेरो भनेर छुट्याउन, पार्टीगत रूपमा पनि छुट्याउँदैन, समिति समितिकै रूपमा लान्छ जान्छ, त्यसैले हामी सरकारलाई फसाउन पनि आउँदैनौँ र बचाउन पनि आउँदैनौँ। गलत गर्यो भने हामी त्यसलाई निगरानीका रूपमा हेर्छौँ, राम्रो गर्यो भने स्याबासी पनि दिन्छौँ।
हजुर, अब यहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापति मात्र नभएर नेपाली काङ्ग्रेसको एउटा जल्दोबल्दो नेता पनि हुनुहुन्छ, रातारात समीकरण परिवर्तन भयो, यस्तो के आइलाग्यो त्यसरी गर्नुपर्ने?
होइन, कुनै यहाँ केही केही साथीहरू बुरुक बुरुक उफ्रिएको पनि देखे, कसलाई पक्र्यौं त्यसरी समय केही परिवर्तन भयो भनेर हामीले देख्यौं, बोल्ने मात्रै काम भयो सरकारमा गएर, कहिले 32 लक्की अङ्क भन्ने, कहिले अर्कोले 21 हामी सबै कुरा भन्ने, काम केही नगर्ने, बक 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 बकेर भुटेर मात्रै हिँड्ने, जनतामा राहतको अनुभूति नदिने, सुशासनको सधैँ स्थिरताको कुरा नगर्ने, आफ्ना दुनु सोझाउने काम मात्र गर्ने, अब यसरी मुलुक चल्दैन, केही कुराहरू संविधानमा पनि अप्ठ्यारा छन् भने त्यसलाई पनि संशोधन गर्नुपर्ने हो, विशेष गरी सरकार स्थिरता छ र जनताका मागहरू पूरा हुन्छन् भन्ने अनुभूति अब यो हिजोको सरकारले गर्न नसकेर दुईटा ठूला पार्टीहरू मिलेर त्यसलाई एउटा निकास दिनका लागि पहल गर्नुपर्छ भनेर हो, यहाँ कुनै ठुलो उथल पुथलका लागि होइन, हामीले मुलुकलाई स्थिरता र राजनीति सहिष्णुता देखाउनका लागि हो, कमसेकम प्रतिस्पर्धी दलहरू पनि सरकारमा बसेर काम गर्दा भोलि हामी जसलाई चित्त बुझ्छ त्यसलाई मतदान गर्ने पद्धतिलाई सुनिश्चितता गरौँ, तर झगडा गर्ने पद्धतिको अन्त्य गरौँ, हामी नै गएपछि जनताका बिच रोज्ने हामीलाई नै हुन्, यी चटकेहरू अब चटके मात्र हुनेछन्, जनताका बिचमा काम गर्न सक्ने बोल्ने पार्टीका रूपमा मात्र स्थापित हुनेछन्, त्यसैले दुईटा नै पोलिटिकल पार्टी हुन् नेपालमा, नेपाली काङ्ग्रेस र त्यसपछि एमाले नै हो, दुईटा पार्टी सरकारमा बसौँ, राम्रो काम गऱ्यौँ भने जनताले रोज्ने अधिकार पनि छ, अन्त जनताले अहिलेसम्म मैले हेरेको परिस्थितिमा अरूबाट फेरि मुलुकको समस्याको समाधान, मुलुकमा निकासीको अवस्था सिर्जना नहुने हुँदा दुईटै पार्टी अहिले जाउँ चुनावमा प्रतिस्पर्धा खुल्ला रूपमा गरौँ, जसलाई जनताले मन पराउँछ त्यो आउँछ, हामी त्यो पद्धतिमा विकास गर्ने हुँदा हाम्रो गठबन्धन भएको हो। अहिले कुनै आपद विपद भन्दा पनि मुलुकको राजनीति अस्थिरता र अहिले भएका यी सम्पूर्ण गतिविधिहरू जसले सरकारलाई भन्दा आफूलाई फाइदा हुने गतिविधि हिजोका सरकारले गर्यो त्यसैले यसरी मुलुक चल्दैन भनेर हाम्रो गठबन्धन भएको हो।
कहीँ ठूला फाइलहरू खोल्न लाग्दाखेरि त्रसित भएर ठूला दलहरू रातारात सहमति गर्न पुगे भन्छन् नि, आरोप छ नि यहाँहरूलाई,
यी बकबकेहरूको आरोप हो। केही गर्न नसक्ने सत्तामा हुँदाखेरि मलाई समय दिनुहोस् भन्ने, दिँदाखेरि अनि आफ्ना स्वार्थका कुरा मात्रै गर्ने, के छ त फाइल छ भने खोलौँ, हामी त तयार छौँ, जस्तो सुक्यो जसैको पनि, केही नभेट्ने अनि विभिन्न बहाना बनाउने, अहिले त देखिहाल्यो नि तपाईँले उपसभाका घटनाहरू देख्नु भएको छ, अरू घटनाहरू देख्नु भएको छ, तिनै कुराहरू हिजो पार्लियामेन्टमा हुँदाखेरि रोस्टरमा बोल्दाखेरि कुनै दिन ती फाइल खोल्छौँ भन्ने बोले, खोल्ने तागत छ भनेर देखाए भइहाल्यो नि, हिजो सरकारमा हुँदा केही नगर्ने अरू कुरा गर्ने, फाइल थिए गलत थिए भने त खोलौँ न, कसले नखोलौँ भनेर चाहिँ हिजो बालुवाटार हामीले नै भन्यौँ न, खोलियो त जग्गा प्रकरणमा निर्माणजीहरूलाई ल्याएर थुनियो, त्यति मात्र होइन धेरै कुरा, तर प्रतिशोधको राजनीति गर्न चाहिँ हामी पनि चाहनुहुन्न, हामी कोहीसँग पनि प्रतिशोधको राजनीति गर्न चाहनुहुन्न, फाइल त खोल्दै जाँदा कगजकै के के आउला, नायरता आउला, पासपोर्ट आउला, अरू आउला, होइन दोहोरो आउला, तेह्रो आउला, धेरै आउलान्, सहकारी आउला, तर हामी त्यसमा प्रतिशोधको राजनीति गर्दैनौँ, जो सत्य तथ्य त्यही सत्य जनताको हिसाबले आउँछौँ, यो पर्छ कि त्यो गुम्छ, यो आउँछ कि त्यो जान्छ भन्ने हिसाबले हामी राजनीति गर्दौँ।
अनि यहाँहरूबीच जो सहमति भयो भनिएको थियो नि, ती कुराहरू के कुरा गर्छन्, लिखित रूपमै भएका कुराहरू अथवा व्यवहारिक कुराहरू के हुन्?
काङ्ग्रेस र एमाले मिलेर बाँकी अवधि सरकार चलाउने र भोलि केही कानून नियमहरू संविधानहरू काहीँ मिलाउनु पर्ने भने, संशोधन गर्नुपर्ने छ भने त्यसलाई पनि गर्ने भन्ने सहमति हो। यहीभित्र राजनीतिक स्थिरता कायम गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, विदेश जाने युवाहरूलाई स्वदेशमै अवसर छ भन्ने सिद्धान्तको विकास गर्ने, यिनै हाम्रा सहमति हुन्, कुनै पनि हामी गोप्य कोठामा बसेर अँध्यारा अक्षरले लेखिएका अरू कुराहरू छैनन्।
अनि सरकारको स्थायित्वको कुरा हामीले विगत देखिने हेर्दाखेरि यो निर्वाचन यताका कुरा हेर्दाखेरि यो स्थायित्वको कुरामा अलिकत गम्भीर रूपले हेर्नुपर्ने अवस्था पनि देखिएको छ, स्थायित्व हुन सकेको छैन, पटक पटक सरकार परिवर्तन भएका छन्, यसले गर्दाखेरि कुनै पार्टीले,
हजुर मैले तपाईँको आशय बुझेँ, अब हामी प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित गराउनुपर्छ, यही सबै जात वर्ग धर्म समानुपातिक प्रतिनिधित्व प्रत्यक्षबाटै गराउनु पर्दछ, राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउनुपर्छ, प्रदेशमा तपाईँको मुख्यमन्त्री सहित पाँचजना मात्रै मन्त्री रहने व्यवस्था गर्नुपर्दछ, चारजना अरू एकजना मुख्यमन्त्री नभएदेखि दलै पिछे मान्छे पिछे मन्त्री पाइएको छ, प्रदेशका मान्यहरू यहाँ आएर हो बिहानदेखि मोबाइल खेलाएर बसेका छन्, झोक्रेर बसेका छन्, मन्त्री हुन्छु हुँदैन भनेका छन्, मन्त्री भएपछि पनि बेलुका कहाँ भट्टी पसलतिर कुद्ने त्यो अन्त केही छैन, जनतालाई दिने कामहरू त्योभन्दा बाहेक देखिएका छन्, यस्तो संस्कारबाट पनि मुलुकलाई त निकासा दिनु पर्यो नि, जनता निराशाको सधैँ निराशै निराश भएर बस्नु छैन, संविधान केही कुराहरूमा संशोधन गर्नुपर्छ, प्रदेश पनि प्रत्यक्ष निर्वाचित मात्रै हुनुपर्छ, समानुपातिक प्रदेशमा आवश्यक छैन, सङ्घमा पनि तपाईँको प्रत्यक्ष प्रतिनिधि सभा राष्ट्रिय सभा समानुपातिक गरेर जाने बाटोमा गयौँ भने स्थायित्व र स्थिरताका लागि भोलि ठुलो एउटा राम्रो वातावरण बन्छ भन्ने लाग्छ।
हजुर, यहाँले भने जस्तै अहिले पनि हेर्ने हो भने हजारौं युवाहरू विदेशतिर गइरहेका छन् कामको खोजीमा, हाम्रो देशका गाउँका अथवा ग्रामीण क्षेत्रका जमिनहरू बाँझा छन्, जहाँ चाहिँ उहाँले प्रोत्साहन गर्नुपर्ने त्यो गर्न सकिएको छैन, अहिले पनि हेर्ने हो भने आर्थिक अवस्था एकदमै डामाडोल छ, यो अवस्थालाई यो अहिलेको गठबन्धनले माथि उठाउन सक्छ?
यिनै निराशाका अनुभूतिलाई आशामा परिणत गर्न गठबन्धन भएको हो।
यो अवस्था सिर्जना गर्नमा काहीँ काङ्ग्रेस एमालेकै हात छ भन्छन् नि अहिले पनि,
त्यो भन्नेहरूको त त्यही कुरा गर्नेहरू त्यस्ता मात्रै कुरा गरेर राजनीति गरेका हुन्छन्, हामी काम गरेर देखेका हुन्छौँ, नेपालमा अस्थिरताको राजनीति गर्ने पार्टी काङ्ग्रेसै हो, हिजो अरू संसदीय व्यवस्था नमान्दाखेरि संसदीय व्यवस्थामा हामीले नै अरू पार्टीहरूलाई ल्यायौँ, प्रतिस्पर्धा राजनीतिबाट सत्तामा पुग्न सकिन्छ बन्दुक र बलले होइन भन्ने कुरा स्थापित गर्यौँ, जनताबाट निर्वाचित हुने पद्धतिको सुरुवात हामीले नै गर्यौँ, हामीले फेरि पनि भन्यौँ हाम्रो सिद्धान्त जितेको छ, आज सबै त्यो पद्धति सबै साथीहरू आउनु भएको छ, हिजो केही नगर्ने पनि भटभटाएर हिँड्ने पनि सत्तामा आएका छन् नि, त्यो काम गरेर त देखाउनु पर्यो नि, त्यसैले हामी भटभटाएर मात्र हेर्दैनौँ, काम गरेर देखाउने हाम्रो जुन सिद्धान्त थियो हामी मिलेरै गरेका हौँ, बहुदल हामी काङ्ग्रेस र एमाले मिलेर ल्यायौँ, गणतन्त्र हाम्रै दुईटै पार्टीकोमा मिलेर ल्याएको, संविधान सभा त संविधान हामीले नै जारी गरौँ, अहिले पनि आवश्यकता दिन्छु, हामी मिलेर गर्छौँ, यी बकम पुजे कुरामा हामी जाँदौ।
हजुर, अब संघको सरकार गठन भएको छ, प्रदेश सरकारका कुराहरू पनि छन्, अहिले पनि कुनै ठाउँ कानूनी अडचनका कुराहरू छन्, कुनै ठाउँमा त सजिलोसँग पनि परिवर्तन होला, यसलाई कसरी मिलाउनुहुन्छ यहाँहरू?
होइन, प्रदेश पनि हामीले जे एउटा सहमति गरेका छौँ त्यही अनुसार जान्छ, र मैले फेरि पनि भने व्यक्ति केन्द्रित भएर हामी कुनै पनि काम गरौँ, मुलुक केन्द्रित भएर काम गर्छौँ।
मैले कानुनी अडचनका कुराहरू जोड्न खोजेको त्यहाँ,
कानुनमा केही अडचन छन् भने त्यसलाई हामीले कानुनी रूपमा नै त्यसको समाधान गर्ने बाटो जान्छौँ, जबरजस्ती बलपूर्वक रूपमा हामी जाँदैनौँ।
हजुर, अनि सरजी अर्को कुरो, जुन मिसन 84 कुराहरू छन्, मिसन 84 अहिलेको अवस्थामा जाने हो भने
तपाईँलाई भने मिसन 84 सबैको लागि हो, चुनाव भनेको सधैँ 5 वर्षमा आउने पद्धतिका लागि आधारित निर्वाचन पद्धतिले हामी लडेका हौ, यो कुरा जहिले पनि हुन्छ, यो यो एउटा हावा फैलाएर केही पोलिटिकल पार्टीले राजनीति गरेका छन्, 84 पनि हुन्छ, 89 पनि हुन्छ, फेरि 94 हुन्छ, जहिले पनि हुन्छ नि। मिसन भनेको हामीले एउटा चुनावको मिसन होइन, हामी 100 वर्षसम्म यो देशलाई कस्तो बनाउने भन्ने मिसनमा लागेकाले 1 वर्ष 2 वर्षको मिसन यो यो भनेर नारा लाएर हिँड्नु हामी होल मुलुक परिवर्तन गर्ने हो, जनताको मानसिक रूपमा नै जनतालाई एउटा नयाँ परिवर्तित आवास दिने खालको हाम्रो हुन्छ एउटा मिसन। 82, 83, 84 केही अर्थै छैन, यो बोल्नेहरूका लागि बोल्ने बाटो मात्रै हो, हामी समग्र मुलुकका लागि मिसन लिएर हिँडेका छौँ, 84 लागि मात्र होइन।
यहाँले योभन्दा अगाडिको निर्वाचनलाई हेर्दाखेरि कहीँ कतै पुराना दलहरूले सोच्नु पर्ने भन्ने आवश्यकता महसुस गर्नुभएको छैन?
होइन, कतिपय कुरामा हामीले पनि सुध्रिनु पर्छ, त्यसलाई स्वीकार्नु पर्दछ, कहीँ कहीँ सुध्रिनु पर्ने ठाउँमा हामीले सुध्रिन्छौँ, सुधार्नु पनि पर्छ, तर बक बक गरेर मुलुक सुध्रिँदैन, कराएर हिँडेर बुढ कुरो उफ्रेर के हुन्छ या टेलिभिजनमा बोले जस्तो जतिखेर पनि।
तर सुशासनका कुराहरू त जनताले पनि चाहेका छन् नि।
होइन, हामी त्यही दिनका लागि त हामी गठबन्धन गऱ्यौँ त ठुला दुईटा पार्टी,
अब सुशासन हुन्छ भन्ने के ग्यारेन्टी छ?
अब पनि ग्यारेन्टी भनौँ भने देशकै ग्यारेन्टी हुँदैन कि, हामीलाई पनि अनुभूति छ, दुईटा पार्टी मिल्दा त हामीले केही गर्न सकेनौँ भने अरू भारे भोरेले के गर्छन् भन्ने अनि विश्वास हुन्छ जनतालाई, त्यसैले हाम्रो पहिलो लक्ष्य नै त्यही सुशासनप्रति रहनेछ।
हजुर, अनि अर्को कुरो, जुन हाम्रो देशमा सामान्य हिसाबले केही परिवर्तन भयो भने पनि विदेशी शक्तिको हात चलखेल भन्ने कुराहरू,
तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने नि, आफू केही नगर्दै खालि अरूलाई दोष दिने प्रवृत्ति गलत हो, हामीले गर्ने हो मुलुक परिवर्तन, हाम्रै बुताले गर्ने हो, दुईटा मित्र राष्ट्रसँग राम्रो सम्बन्ध राखेर कायम गर्ने हो, चाहे भारतसँग चाहे चीनसँग। भारत हाम्रो यस्तो मित्र राष्ट्र हो जहाँ राजनीति मात्र हुँदैन, हाम्रो जनस्तरको सम्बन्ध, चीन त्यस्तै हो, भ्रिकुटीदेखि तपाईँको सीतासम्मको सम्बन्ध छ दुईटै देशसँग, दुईटै हाम्रा मित्र राष्ट्र त्यत्तिकै महत्त्वपूर्ण हुन्, झन् भारतसँगको सीमाका कारणले, खुला सीमाका कारणले अझ हामीले राम्रो सम्बन्ध कायम गरेर हिँड्नुपर्ने जरुरी छ। हामीले कोहीसँग पाखुरा सुर्केर हामीले न्यु खोजेर हामी ठिक पार्छौँ भन्ने अवस्थामा हामी छौँ, दुईटा विशाल मुलुकका भित्र दुईटै विशाल देशहरूसँग राम्रो समग्र सम्बन्ध कायम गरेर जानु जरुरी छ, अर्कालाई दोष लाएर हामी मुक्ति हुने बेला छैन, यो कसैको होइन, हाम्रै बलबुताले मुलुक निर्माण गर्नुपर्छ, अरूको भर पर्नु हुँदैन।
हजुर, कुनै अर्को दलले, अघिल्लो सरकारले बजेट तथा नीति कार्यक्रम ल्याएको छ, यहाँहरू ठक्कै एकाएक सरकार परिवर्तन भयो, यसमा सरकारलाई के आफ्नो अनुसार काम गर्नु
कुराहरू संशोधन आवश्यक हो भने हामी सरकारमा बस्ने पार्टीहरू मिलेर संशोधन गरेर पनि जान सक्छौँ, यो बारेमा अब हामी नीति सरकारका केही कार्यक्रमहरू आउँछन्, केही कार्ययोजनाहरू आउँछन्, प्रधानमन्त्रीजीले पर्सि विश्वासको मत लिनुहुन्छ, त्यसपछि अनि हामी यो बारेमा छलफल गर्छौँ।
हजुर, अब यो त भयो सरकारका कुराहरू, यसैसँग जोडियो भने नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिका कुरालाई हेर्दाखेरि पनि र अहिलेको सरकारको विषयलाई हेर्दाखेरि पनि समावेशी प्रतिनिधित्वको कुराहरू आइरहेका छन् भने केही चाहिँ त्यागी नेताहरूले पनि पाएनन् सरकारमा सहभागी हुने भन्ने कुराहरू आइरहेका छन्, के भन्नुहुन्छ?
होइन, सबैको प्रतिनिधित्व हुनुपर्थ्यो, नेपालमा 125 जातहरू छन्, सबैको जातै पछिको मन्त्री त हुन सक्दैन होला, तर पनि दलितबाट आवश्यक थियो, त्यसलाई अब राज्य मन्त्रीमा ल्याएर भए पनि फुलफुल गर्नुपर्छ, महिलाको संख्या अलिकति बढाउनु पर्थ्यो, त्यो पनि विस्तारै गर्दै जानुपर्छ हामीले अब, तर दलितका मुद्दाहरूलाई सम्बोधन गर्ने पार्टी पनि हिजो नेपाली काङ्ग्रेसै हो, अब पनि हामीले गर्नुपर्छ, महिला आमा प्रतिको सम्मान, दिदी प्रतिको सम्मान, बहिनी प्रतिको सम्मान, परिवार प्रतिको सम्मान, यो देशको हामीलाई साँच्चै भन्नुहुन्छ धरतीमा ल्याउने आमाहरूको सम्मान गर्न काङ्ग्रेसले पहिलो द्वारिका देवी ठकुरलाई पहिलो निर्वाचित सांसददेखि पहिलो मन्त्री बनाउने काम पनि महिला शैलजा आचार्यदेखिका कामहरू नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको छ, हामी तपाईँलाई अनुरोध गर्न चाहन्छौँ, देशको राष्ट्रपति महिला भइसक्नु भएको छ, सभामुख हुनु भएको छ, देशको प्रधान न्यायाधीश हुनु भएको छ, गणतन्त्रका ठूला उपलब्धिहरू छन्, यसलाई अझ संस्कृत रूपमा अझ व्यवस्थित रूपमा गर्दै जाने हाम्रो लक्ष्य छ। काहीँ कमी कमजोरी छन् भने ती मुद्दालाई यहीँ बसेर पनि सम्बोधन गर्न सकिन्छ। त्यही नाउँमा फलानु हुँदै भन ढिस्कानु हुँदै भन यो आवश्यक छ भनेर सधैँ गर्नुपर्ने हुँदैन र त्यसको प्रतित्वलाई हामीले कमजोरीका रूपमा लिनुपर्ने हुँदैन, प्रतित्व पनि गराउँदै जानुपर्छ।
हजुर, जस्तै संविधान संशोधनका कुरालाई जोड्ने हो भने विपक्षीहरूले अहिले पनि जुन उपलब्धिहरू थिए ती उपलब्धि गुमाउनको लागि यो सरकार लाग्यो अथवा दलहरू लाग्यो,
प्रचार गलत गरेर हुँदैन। हामी त अझ महत्वपूर्ण उपलब्धि होस् भन्नका लागि पो गर्ने हो त, भाका गुमाउनका लागि होइन नि। प्रतित्व गराउँ, राष्ट्रिय सभा गराउन भन्यौँ हामीले, त्यो प्रतित्व कम गर्ने भनेको होइन, गुमाउने भनेको होइन, पूर्ण समानुपात राष्ट्रिय सभा प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित गराउँ भनेको, त्यो भन्दा टाउको दुख्ने कुरा केही छैन नि। नेपालको झन् स्थिरताका लागि, समृद्धिका लागि, सुशासनका लागि पो यो गर्न खोजेको
त। यसको लागि त फेरि संसदमा हिजोकै जस्तो संसद अवरुद्ध भयो भने त फेरि गाह्रो होला, कसरी समृद्धि बनाउनु छ?
यो ए बाबा, अग्रगामी निकासका लागि पनि अवरुद्ध गर्ने पद्धति त कसले गर्दो हो त? तपाईँलाई लाग्छ त्यस्ता कुराहरू? हामीले त हिजो के भन्यौँ, सहकारी ठगका बारेमा भनौँ, सहकारीबाट ठगियो भनेर हामीले गरेको मुद्दा आखिर त्यो साबित पनि भइरहेछ अहिले। हामीले गरेका कुराहरू त ती थिए, हामी जे पाए त्यहीमा संसद अवरुद्ध गर्ने पक्षमा जानु र कोही पनि जाँदैन भन्ने विश्वास पनि छ।
भन्नाले अब नयाँ एउटा मुद्दा उपसभामुखको कुरालाई लिएर पनि विवाद आइरहेको छ, अब कसरी अगाडि बढ्नु छ यहाँहरू?
आजै कार्यव्यवस्था परामर्शको मिटिङ छ, मेरै समितिमा त्यो आएको पनि थियो, मैले सभामुखसँग पनि छलफल गरेँ। यो एउटा गम्भीर प्रकृतिको एउटा मानव तस्करको आगोलाई समातेर अगाडि बढे जस्तो देखिन्छ, यसमा विस्तृत छानबिन हुनुपर्छ र उपसभामुखले नैतिकताको आधारमा पनि उहाँले मार्ग प्रशस्त गर्नुपर्दछ। अब होइन भनेदेखि जान्नेलाई छान्ने भन्ने साथीहरूले विचार गर्नु पर्यो, यस्तो पनि हुन्छ, आफ्नो नाउँ लगायत संसदसँग कोही सरोकार नभएका बाहिर एनजिओका मान्छेहरूलाई विदेश पठाउन सिफारिस गर्नु भनेको नगद लेनदेन गरेर भएको भन्ने प्रमाणित हुन्छ। यो बारेमा स्पष्ट जवाफ र सत्य तथ्य नभइकन उपसभामुखले त्यो पदमा रहिरहनुहुन्छ भन्ने मलाई चाहिँ विश्वास छैन।
भन्नाले यहाँसँग छलफलमा उहाँले के भन्नुभयो, के कारणले चाहिँ यस्तो?
उपसभामुखसँग मैले कुरा गरेन, सभामुखसँग सामान्य कुरा गरेको छु, अब यो छलफल होला संसद भन्ने कुरा उठला, तर त्यो चाहिँ सरासर गलत काम हो, यसको आफ्नै प्रोसेस हुन्छ। त्यो व्यक्तिगत इन्ट्रेस्टमा नगद कारोबार गर्नेका लागि गरिएको, नभएदेखि एनजिओको कार्यक्रममा सचिवालयका कोही सदस्य छैनन्, संसदका कोही कर्मचारी छैनन्, त्यसरी काम गर्नु सरासर गलत हो र यो मानव तस्करी धन्दामा लाग्नेहरूले गरेको काम हो, यो अपराधपूर्ण कार्य भएकोले त्यसमा उपसभामुखले विचार गर्नुपर्छ।
अनि हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, अब सरकारको स्थायित्वको विषयमा पनि प्रश्न उठेको छ, यो अर्को निर्वाचनसम्म जान्छ?
दुई तिहाई नजिकको सरकार छ, अब कहाँबाट यो तपाईँको चाहिँ स्थायित्वको कुरा उठ्छ? यो त पूर्ण कालीन काल जान्छ, ढुक्क आउनुहोस्। दुई वर्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, डेढ वर्ष शेरबहादुर देउवा हुनुहुनेछ। धन्यवाद।
हस्, धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक सहकर्मी प्रज्वल खड्कालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।